طالبان کے امریکہ سے مذاکرات بھی جاری، افغانستان میں حملے بھی، کابل میں بم دھماکے میں کم از کم 40 افراد ہلاک اور 100 سے زیادہ زخمی ہو گئے۔ مسلم لیگ نون پنجاب کے صدر اور قومی اسمبلی کے رکن رانا ثناء اللہ گرفتار۔ قاضی فائز عیسیٰ کے خلاف ریفرنس کے خلاف وکلا یوم سیاہ منائیں گے۔ گیس کی قیمتوں میں اضافہ، صنعتوں اور ٹرانسپورٹرز کی ہڑتال کی دھمکی، اور ورلڈ کپ میں انگلینڈ کے ہاتھوں بھارت کی شکست پر چہ میں گوئیاں اور شکوک کا اظہار۔ السلام علیکم، وائس آف امریکہ کے پروگرام جہان رنگ کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں سعدیہ عزیب رانجھا اور کنٹرول روم انجینئر ہیں پیٹرک ڈیا۔ سامعین، آج کی اہم خبریں آپ نے سنی۔ پاکستان میں سیاسی گرفتاریوں، مہنگائی اور ججوں کے خلاف کارروائی کی وجہ سے سیاسی کارکن، بزنس مین اور وکلا سب احتجاج پر اترے ہوئے ہیں، لیکن ہم پروگرام میں سب سے پہلے بات کریں گے افغانستان کی صورتحال کی، جہاں وزارت دفاع کی عمارت کے قریب ٹرک بم دھماکے میں کم از کم 40 افراد ہلاک اور درجنوں بچوں سمیت 100 سے زیادہ افراد زخمی ہوئے ہیں۔ حملہ آوروں نے وزارت دفاع کی ایک عمارت میں گھس کر فائرنگ بھی کی، جس کے بعد سیکیورٹی فورسز نے ان کے خلاف کارروائی کی ہے۔ طالبان نے اس حملے کی ذمہ داری قبول کی ہے، جبکہ پاکستان نے اس کی شدید مذمت کی ہے۔ کابل میں یہ حملہ ایسے وقت میں ہوا ہے جب قطر کے دارالحکومت دوحہ میں امریکہ اور طالبان کے درمیان مذاکرات کا 7واں دور جاری ہے۔ امریکہ کے خصوصی ایلچی زلمے خلیلزاد بھی ان میں شریک ہیں۔ اس بارے میں ہم بات کریں گے افغان تجزیہ کار میر وائس یاسینی اور ہیوسٹن میں مقیم کالم نگار اور تجزیہ کار مسعود عبدالی سے۔ دونوں صاحبان کا بہت شکریہ۔ میر وائس صاحب، پہلے آپ فرمائیں، اس حملے میں کتنے نقصان کی اطلاع ہے، کیا کہنا ہے حکام کا؟
نقصان تو حکام 80 سے زیادہ زخمی بتا رہا ہے اور 6 ڈیڈ، یعنی اس کا موت ہوا ہے، شہید ہوا ہے اس میں۔ لیکن اسے ہو سکتا ہے کہ آپ نے جو رپورٹ دیا ہے کہ صحیح ہو، کیونکہ زیادہ لگتا ہے، دھماکہ بھی بہت زوردار تھا اور آس پاس کی زخمیوں کا حد تو 100 سے زیادہ ہوگا۔ اور اس میں انفارچونیٹلی کمبختی کا بات یہ ہے کہ اس میں بچے زیادہ، جو اسکول تھا آس پاس میں، جو اسکول میں زیادہ بچے جو ہے وہ زخمی ہوا ہے، تو اٹ واز ویری انفارچونیٹ، اور یہ بہت دکھ کا بات تھا۔ کابل آج ایک دفعہ پھر بہت خوف اور خراش کی حالت میں مبتلا ہو گیا ہے اور اس کی زد میں آیا ہے۔ بہت دکھ کا دن ہے کابل میں۔
تو جب بھی امریکہ اور طالبان کے مذاکرات شروع ہوتے ہیں، حملوں میں تیزی آ جاتی ہے۔ طالبان ان حملوں سے کیا حاصل کرنا چاہتے ہیں؟
حاصل یہی ہے کہ وہ زیادہ پیسہ اس کو مل جائے، اس کی پریشر زیادہ ڈالتا ہے، کیونکہ ہمیں ابھی بھی ہے، ہم کے پاس زور بھی ہے اور ہم اسٹرائک کر سکتے ہیں جدھر بھی ہم چاہیں، تو اس لیے کہ اس کا ایڈوانٹیج مل جائے تو وہ کام اس کے لیے کر رہا ہے کہ اپنا زور جو ہے اس کو دکھا دے کہ ہمارے پاس زور ہے اور وی کین اسٹرائک اینی ویئر ان افغانستان۔
تو افغان حکومت کا اس پر کیا رد عمل ہوتا ہے جب طالبان حملے کرتے ہیں اور ادھر امریکہ مذاکرات کر رہا ہے؟
طالبان حکومت کا رد عمل یہی ہوگا کہ دکھ کی سوا اور پروٹیسٹ کی سوا کیا کر سکتا ہے۔ ان کی لڑائی ہے اور طالبان نے بھی بہت مار کھا چکا ہے اس دنوں میں، اس ہفتوں، اس مہینوں میں، اور لڑائی خوب جاری ہے۔ انفارچونیٹلی بدبختانہ بہت زیادہ کیجولیٹیز ہے دونوں طرف کا۔
تو کیا طالبان کو عوامی حلقوں میں بھی حمایت حاصل ہے، یا وہ صرف اپنی ان جنگجوانہ کاروائیوں سے ہی مذاکرات میں فائدہ اٹھانا چاہتے ہیں؟
میرے خیال میں عوامی حلقے جو ہے، جو کابل میں ہے، جو اربن ایریاز میں ہے، اور جو اس کا یہ دکھ اس کو پہنچاتی ہے، اور جو لوگ دیکھ رہا ہے، کسی کو بھی عوامی سپورٹ حاصل نہیں ہے، صرف صلح چاہتی ہے۔ افغانستان کا عوام جو ہے تنگ آ چکا ہے کہ جتنی جلدی ہو سکے کہ ابھی پیس ڈیل ہو جائے اور ہم اکٹھے بیٹھ کر کے زندگی بسر کر لیں، تاکہ اتنا خون خرابہ ہوگا افغانستان میں اور یہ قابل قبول نہیں ہے کسی کو بھی، کیونکہ وحشیانہ عمل ہے اور یہ وحشیانہ عمل کس کو پسند ہوگا۔
صحیح ہے، ہمارے ساتھ لائن پہ رہیے گا، ہم ذرا عبدالی صاحب سے بات کرتے ہیں۔ عبدالی صاحب، بہت شکریہ جوائن کرنے کے لیے۔ آپ نے آج کی خبر سنی، اچھے خاصے لوگ وہاں پر ہلاک ہوئے ہیں کابل میں، تو کیا طالبان کی حکمت عملی ایسی ہے کہ امریکہ پہ حملے نہ کیے جائیں اور افغان حکومت کو نشانہ بنا جائے تاکہ ان کی حوصلہ شکنی ہو؟ کیا ان کی حکمت عملی؟
صاحب دیکھیے، اس میں پہلی بات تو جو بالکل حقیقی ہے کہ تشدد اور خونریزی اور بے گناہوں کا قتل, یہ تو ظاہر کوئی پسند نہیں کرے گا. اور جو جیسے آپ نے بات کر رہے تھے کہ عوامی حمایت, تو ظاہر اس قسم کے سرگرمیوں کی تو کوئی بھی حمایت نہیں کرے گا, یعنی یہ تو بالکل طے بات ہے. جو آج بھی جو اسے اس کے بعد جو ذبیح مجاہد صاحب جو ہیں ان کے ترجمان طالبان کے, انہوں نے کہا کہ یہ ان کا ٹارگٹ جو تھا وزارت دفاع کا لاجسٹک سیل تھا اور ہم نے بڑی پہ نقصان پہنچایا, لیکن اس کی وجہ سے جو ہے وہ سویلین بھی متاثر ہوئے, لیکن وہ ہمارا ٹارگٹ نہیں تھے. لیکن جو جسے کہتے ہیں کہ وہ ایک کولیٹرل ڈیمیج جسے کہتے ہیں, اس کے طور پہ وہ لوگ مارے گئے. لیکن بہرحال ان کے کہنے سے فرق نہیں پڑتا, بے گناہوں کی موت جو ہے وہ بہرحال بری بات ہے. اب جو آپ فرما رہے ہیں کہ اس مسئلے کی ہے کہ ابھی تک طالبان اور امریکی حکومت کے درمیان جو ہے بات چیت کے بارے میں دونوں فریق کہہ رہے ہیں, امریکہ بھی یہ کہہ رہا ہے کہ جب تک معاہدہ نہیں ہو جاتا کوئی, یعنی جب تک مکمل معاہدے میں نہیں پہنچے اس تک امریکہ کسی بھی ضمانت دینے کو تیار نہیں ہے, اور طالبان بھی یہ کہہ رہے ہیں کہ جب تک معاہدہ نہیں ہو جاتا ہم بھی جنگ بندی کے لیے تیار نہیں ہیں. بدقسمتی سے جو معاملہ اٹکا ہوا آپ نے دیکھا ہو, چار نکات ہیں جس میں ایک تو یہ غیر ملکی فوج کا انخلا, دوسرا ہے کہ اس بات کی ضمانت کے امریکی افغان سرزمین دہشت گردی کے لیے استعمال نہیں ہوگی, اور تیسرا نقطہ جو ہے جس کے اوپر سب سے زیادہ اختلاف ہے اس وقت, کہ وہ مستقبل کے بندوبست کے لیے کابل انتظامیہ اور طالبان کے درمیان بات چیت, اور اس مسئلے پہ جو اتفاق نہیں ہو رہا اس لیے تمام کے تمام معاہدہ جو ہے معلق ہے. ورنہ جو بات سہیل شاہین صاحب نے, مولا سہیل شاہین نے پچھلے ہفتے کہی ہے کہ امریکہ تیار ہے انخلا کے اسکیجول دینے کے لیے, انخلا کے ٹائم ٹیبل دینے کے لیے, لیکن یہ ایک نقطہ ہے جو ایسا ہے جو اٹکا ہوا ہے. اور یہی وجہ ہے کہ میرا خیال یہ ہے کہ طالبان اپنی قوت کے اظہار کر کے یہی بتانا چاہتے ہیں کابل انتظامیہ کو کہ کیونکہ وہ بار بار یہ کہہ رہے ہیں کٹ پتلی ہیں, ان کی کوئی حیثیت نہیں, ان کی عوام میں کوئی حیثیت نہیں, ہم ان سے بات نہیں کریں گے, تو بار بار حملوں کے ذریعے وہ یہ بتانا چاہتے ہیں, تاثر دینا چاہتے ہیں دنیا کو کہ کابل انتظامیہ کا کوئی کنٹرول نہیں ہے افغانستان کے اوپر, لہٰذا ان کو ایک فریق بنانا غیر ضروری ہے. معاہدے کے اس تنازع کے فریق جو ہیں طالبان اور امریکہ ہیں, اور انہیں دونوں کو مل کر کے مسئلے کو حل کرنا ہے. طالبان جو کابل انتظامیہ ہے وہ امریکی انتظامیہ کے ساتھ تو ہے لیکن اس کی زمین پہ کوئی حیثیت نہیں ہے. تو میرا خیال یہ کہ اس قسم کے حملوں سے طالبان اپنے اس موقف کو دنیا کے سامنے واضح کرنا چاہتے ہیں.
تو جب افغانستان کی مقامی سیکیورٹی فورسز حملے نہیں روک پا رہی, یہ بھی تو ہمیں نظر آ رہا ہے, تو ایسی صورت میں امریکی فوج کا انخلا تباہ کن نہیں ہوگا؟
دیکھیے یہی تو وہ موضوع ہے, یہی جس کے اوپر یہ پورا معاملہ اٹکا ہوا ہے, ساتواں دور چل رہا مذاکرات کا. امریکہ کا کہنا یہی ہے, نیٹو کا کہنا یہی ہے, اور غالباً پڑوسی مالک کا کہنا یہی ہے کہ انخلا جو ہے اس کے نتیجے میں یہ خطرہ موجود ہے, انخلا کے نتیجے میں بہت بڑی خانہ جنگی ہو سکتی ہے جو ہو چکی ہے اس سے پہلے جب روس واپس گیا تھا افغانستان سے. لیکن طالبان یہ کہتے ہیں کہ یہ 90 کا افغانستان نہیں ہے, انہوں نے اپنے رویے میں کافی تبدیلی لائی ہے, ان کا نظام بڑا اچھا ہے, اور یہ سب کو معلوم ہے کہ دیہی علاقے جو تقریباً مکمل طور پر طالبان کے کنٹرول میں ہیں, اکثر دیہی علاقوں کے اوپر ان کی انتظامیہ ہے. آپ کو خود پتہ ہے کہ بلکہ وزارت تعلیم نے کہا تھا کہ 250 کے قریب اسکول ہیں سرکار کے جو طالبان چلا رہی ہے, یعنی وفاقی حکومت اس کے لیے فنڈز دیتی ہے لیکن اسکول کا انتظام جو ہے وہ طالبان کے ہاتھ میں. تو طالبان کا کہنا یہ ہے کہ ان کا کنٹرول ملک کے اکثر حصوں پر ہے, ان کے انتظامیہ جو ہے شیڈو حکومت جو بنا چکے ہیں, اور اگر جیسے ہی انخلا مکمل ہوگا, اور وہ اچھا وہ یہ نہیں کہہ رہے کہ وہ مذاکرات نہیں کریں گے, بات نہیں کریں گے, ٹھیک, وہ کہتے ہیں ساری بات چیت جو انخلا کے بعد ہوگی, انخلا سے پہلے وہ کسی سے بات نہیں کرنا چاہتے. تو وہ تو زمانے اس بات, یعنی یہ جو خدشہ آپ فرما رہے ہیں یہ تو ہے, بہت سے لوگوں کو یہ خدشہ ہو رہا ہے کہ جب فوج کا انخلا ہوگا تو بہت بڑی خانہ جنگی کا آغاز ہوگا. لیکن طالبان کا کہنا یہ ہے کہ جب امریکی فوج چلی جائے گی تو طالبان جو موجودہ کابل انتظامیہ ہیں اس کے اندر اتنی ہمت ہی نہیں ہے کہ مقابلہ کر سکے طالبان کا. تو ان کا کہنا یہ ہے کہ یہ کچھ جو کچھ قوت ہے افغان حکومت کی وہ اپنی قوت نہیں ہے بلکہ امریکہ کی ہے, تو امریکہ وہاں سے چلا جائے گا تو قوت ختم ہو جائے گی اور پھر ایک ہی قوت رہ جائے گی طالبان, اور وہ اس بات کے تیار ہے کہ افغانستان کے اندر ایک پرام جو ہے وہ حکومت قائم کر سکے. تو میرا خیال ہے یہی اختلاف ہے
اس معاملے لوگ مذاکرات میں. اچھا اب امریکہ نے اتنا عرصہ, امریکہ 18 سال سے وہاں پر موجود ہے, تو آخری خواہش یہی ہونی چاہیے وہاں سے نکلتے ہوئے کہ افغان عوام امریکہ کے بارے میں نیک جذبات رکھیں, اچھے طریقے سے یاد کریں. لیکن جب یہ حملے ہوتے ہیں اور انہیں نہیں رک پاتے تو افغان عوام کے دل میں امریکہ اور طالبان دونوں کے لیے ایک جیسے برے جذبات نہیں ہوں گے, دونوں سے متنفر نہیں ہوں گے؟
جیسے میں نے عرض کیا نا کہ مطلب ہم انسان کیسے سوچے نا, تو ظاہر سی بات ہے دہشت گردی قتل بچوں, یعنی ظاہر ہے کہ جو بچے مرے ہیں ان کے ماں باپ بھی ہوں گے, ان کے بھائی بہن بھی ہوں گے, تو ظاہر سی بات ہے یہ تو کسی کو پسند نہیں آتا. یعنی جو خوریزی ہے وہ تو کسی کو پسند نہیں آتی. جو زخمی ہو رہے ہیں لوگ, پوری زندگی جہنم بنی ہوئی. دیکھیں نا, یہ 1979 سے اس بدسی ملک جو ہے وہ خانہ جنگی کے شکار ہے, اور یہ معاملات ان کے اندر ہیں. یعنی پوری ایک نسل جو ہے انہوں اس نے بمباری اور دھماکے دیکھے ہیں, تو ظاہر سے پریشان تو وہ لوگ ہیں. اور ہوتا یہ کہ یہ آپ کی وفاداری کسی کے ساتھ بھی ہو, مطلب ہو سکتا ہے کہ آپ طالبان کے حامی ہو, لیکن اگر میرا کوئی بچہ مارا گیا تو پھر وہ ہمدردی تو ختم ہو جاتی ہے. تو یہ معاملہ یہ تو بالکل صحیح ہے کہ یہ تو طالبان کے لیے بھی چیلنج ہے کہ ان کو ان معاملات کو سنجیدگی سے دیکھنا ہوگا, اس لیے کہ یہ جو دھماکے اور جو معاملات ہو رہے ہیں اس کی وجہ سے خود طالبان کی ساکھ بھی متاثر ہو رہی ہے. بہت سے لوگوں کا خیال ہے کہ طالبان جو ہیں صرف اپنی قوت کے اظہار کے لیے بے گناہوں کو مار رہے ہیں, یعنی یہ بہت سے لوگوں کا بھی خیال ہے. تو یہ بات تو بہرحال ہے کہ طالبان کو یہ سوچنا ہوگا کہ انہوں نے اگرچہ کہ گزشتہ 4-5 سالوں کے دوران طالبان نے اپنی سفارتی استعداد کا مظاہرہ کیا, انہوں نے اپنے حمایتی بڑھائے, انہوں نے ایران سے, افغانستان اور جو سینٹرل ایشیا کے مالک سے, روس سے, چین سے بڑے سے تعلقات استوار کر لیے ہیں. تو گویا یعنی سفارتی محاذ پہ انہوں نے کافی کامیابی حاصل کی ہے. امریکی جو مذاکراتی ٹیم ہے وہ بھی متاثر ہے طالبان سے, ملا برادر وغیرہ سے, اس ضلع میں خلیل زاد.
لیکن حملے نہ رکنے سے منفی تاثر ہو رہا ہے.
جی, لیکن ان دھماکوں سے منفی تاثر ہو رہا ہے, اور اس کو طالبان کو اس کے بارے میں سوچنا چاہیے.
ٹھیک ہے, مسعود عبدالی صاحب بہت شکریہ ہمیں جوائن کرنے کے لیے اور اپنا قیمتی تجزیہ دینے کے لیے. میر ویس یاسینی صاحب بھی ہمارے ساتھ تھے, ان کا بھی بہت بہت شکریہ. اب آگے بڑھتے ہیں اور پاکستانی سیاست کی سب سے بڑی خبر پر نگاہ ڈالتے ہیں. مسلم لیگ نون پنجاب کے صدر اور قومی اسمبلی کے رکن رانا ثناء اللہ کو گرفتار کر لیا گیا ہے. پاکستان میں ان دنوں کئی اپوزیشن رہنما اسیر ہیں, جن میں 3 بار کے وزیر اعظم میاں نواز شریف اور سابق صدر آصف زرداری شامل ہیں. مسلم لیگ نون اور پیپلز پارٹی کے کئی دوسرے رہنما بھی گرفتار ہیں یا ان کے خلاف مقدمے چل رہے ہیں, لیکن بیشتر مقدمات کرپشن کے نام پر یا نیب نے بنائے ہیں, جبکہ رانا ثناء اللہ کو ANF یعنی انسداد منشیات کے محکمے نے گرفتار کیا ہے. اس بارے میں بات کرتے ہیں دی نیوز کے انویسٹیگیٹو رپورٹر عمر چیمہ سے, اور پھر اس پر سینئر صحافی مجیب الرحمان شامی سے تبصرہ بھی لیں گے. عمر چیمہ صاحب, رانا ثناء اللہ کی گرفتاری کی کیا وجہ سامنے آئی ہے؟ ANF نے کیوں گرفتار کیا؟
دیکھیے, ابھی جو تازہ ترین کا تو مجھے آئیڈیا نہیں ہے. اگر انہوں نے کوئی بیان جاری کر دیا ہے تو کچھ دیر پہلے تک تو ہم اسی کا انتظار کر رہے تھے کہ ان پہ کیا کس قسم کے الزامات ہیں یا لگائے گئے ہیں. آپ کو یاد ہوگا کہ پہلے حنیف عباسی صاحب کا کیس تھا, وہ بھی ANF کا کیس تھا. اور آپ دیکھیے کہ اسی طرح کے الزام کو 8-10 قسم کے لوگوں پر لگے تھے, لیکن جب اس کیس کو پروسیکیوٹ کیا گیا یا کہ اس کو منطقی انجام تک پہنچایا گیا تو وہ حنیف عباسی صاحب کا کیس تھا. یعنی کہ جس طریقے سے چیزیں سنگل آؤٹ کی جاتی ہیں, اس میں جو مخالفین ہیں یا وہ لوگ کے جو وکٹم ہیں وہ یہ بات کہنے میں حق بجانب ہو جاتے ہیں کہ ہمیں ٹارگٹ کیا جا رہا ہے. اب یہ رانا ثناء اللہ صاحب جو ہیں, ان پر کو پہلے کو ماڈل ٹاؤن کی انکوائری تھی, تو اس میں چیزیں آگے نہیں بڑھ پائیں. پہلے تو یہی جو ان کے مخالفین ہیں ان کو یہ کافی امید تھی کہ ہم ان کو یہ ماڈل ٹاؤن کے کیس میں ان کو دبا پائیں گے, لیکن وہ چیزیں تو قواعد کے برعکس اس طرح سے نہیں بڑھ پائیں. تو اب یہ ان پر یہ منشیات والا کیس ہے, اور یہ عجیب سی بات ہے. یعنی کہ چھوٹے ہوتے ہم دیکھتے تھے کہ پولیس والے جو ہیں وہ انہوں نے اگر کسی پہ بات ڈالنی ہوتی تو اس کی جیب سے کوئی ایک بڑھیا نکالتے ہیں, کہ کوئی چرس والا جو ہے چرس نکل آتی. اب یہ اسی طرح کا معاملہ جو ہے رانا ثناء اللہ کے پاس ہے, لیکن یہ وہ بات ایکسپیکٹ کر رہے تھے. ابھی کچھ دیر پہلے کی بات ہے, کوئی 2-3 دن پہلے کی بات ہے, ہم سے اسمبلی میں ملاقات ہوئی اور وہ کہہ رہے تھے کہ میرے سے انہوں نے سیکیورٹی وتھڈرا کر لی ہے اور مجھے یہ سگنل مل رہے ہیں, بلکہ پیغام مل رہے ہیں کہ اب جو ہے مجھے ٹارگٹ کیا جائے گا.
اچھا,
اور انہوں نے سیکیورٹی کی حد تک تو کوئی پرائیویٹ گارڈ ہائر کر لیے تھے, اور ان کو کوئی یہی بتایا جا رہا تھا جی کہ آپ کو جب بھی اٹھائیں گے نا یہ موٹر وے سے اٹھائیں گے.
ارے تو پھر اس پہ نہ جاتے.
یعنی یہ بڑی, یعنی کہ میں تو آج سن کے تو مجھے ان کی ساری باتیں یاد آ رہی تھیں, کہ کچھ اسی طرح ان کو پیغامات بھی آ رہے تھے اور ان کی جو ان کو بتایا گیا اور جو طریقہ واردات اختیار کیا گیا ان کی گرفتاری کے لیے, اس میں کوئی خاص فرق نہیں ہے سوائے اس کے کہ انہیں یہ نہیں آئیڈیا تھا کہ ان کو کون اٹھا کر لے جائے گا.
اچھا
ہاں, لیکن یہ ہے کہ وہ ANF کی توقع نہیں رکھ رہے تھے. اب یہ ہے کہ ANF والے آگے, یہ پہلا محکمہ ابھی جو حالیہ گرفتاری ہیں کہ جس میں ये आपको पता है ना कि जो ए एन एफ है इसके जो सरबराह हैं वो एक मेजर जनरल होते हैं, हाजिर सर्विस मेजर जनरल होते हैं, और ये आज की बात नहीं है, यानी कि पुरानी बात है, यानी कि हम तो जब से देख रहे हैं ए एन एफ उनके पास है।
अच्छा,
तो ये एक अगर हम कहें कि बिल वास्ता अगर कोई किसी कोई पहले तो नैब वाले थे तो नैब में तो सिविली नहीं थे
जी।
और ये पहला महकमा है कि जो एक फौज की जेर निगरानी है और उधर से एक सियासी लीडर को उठाया गया है।
ठीक है,
अब देखिए कि वो उन पर किस तरह के इल्जाम लगाते हैं या उसको साबित किस तरह कर सकते हैं।
ठीक है,
हमारे मुल्क में तो ये बात नहीं होती, यानी कि आपको एक केस में एक साल दो साल भी अंदर रखा जा सकता है, बाद में जो मुल्जम होता है अगर वो बरी हो जाए तो उसकी यही एक्साइटमेंट होती है कि शुक्र है मैं बाहर आ गया हूँ, कोई चीज़ साबित नहीं हुई। ये तय करना कि मैं इनके खिलाफ जाऊंगा या इनको पूछूंगा कि आपने मेरे पे ये किस जुर्म की सजा में मुझे इतने साल अंदर रखा, तो ये तो इतना कोई लोग इसकी तरफ नहीं जाते और ना ही कोई ऐसी कोई सुनवाई होती है।
ठीक है उमर जीनो साहब, बहुत शुक्रिया हमें ज्वाइन करने के लिए और हमें इस बारे में बताने के लिए। हमें अब शामी साहब से बात करते हैं, उन्होंने हमें ज्वाइन कर लिया। शामी साहब, वजीर आजम इमरान खान ने एक बार कहा था कि राणा सनाउल्लाह को मैं मूछों से पकड़कर जेल लेके जाऊंगा, क्या हम ये समझें कि वजीर आजम अपने कॉल में पूरे उतरे?
आपकी आवाज नहीं पहुंची मुझ तक।
जी सर, शामी साहब मैं ये कह रहा हूँ, वजीर आजम इमरान खान ने एक बार कहा था कि राणा सनाउल्लाह को मैं मूछों से पकड़कर जेल लेके जाऊंगा।
आवाज क्लियर नहीं आ रही।
अच्छा, आपसे दोबारा रब्ता करने की कोशिश करते हैं। हम यहाँ जिक्र कर रहे हैं राणा सनाउल्लाह की गिरफ्तारी का, जो मुस्लिम लीग नून पंजाब के सदर हैं और कौमी असम्बली के रुकन हैं। बाज़ लोग उन्हें शोला बयां मुकर्रर कहते हैं, हुकूमत पर बड़ी सख्त तनकीद करते रहे हैं। वो उन्हें आज गिरफ्तार कर लिया गया है। इंसदादी दहशतगर्दी के मुकदमे ने एक बयान जारी किया है जिसमें कहा है कि उनकी गाड़ी से मनशात बरामद हुई है, उनके खिलाफ नारकोटिक्स एक्ट के तहत मुकदमा दर्ज होगा। ये इत्तला मिली है, लेकिन हमारी अभी उमर चीमा से बात हुई, इन्वेस्टिगेटिव रिपोर्टर हैं द न्यूज़ के पाकिस्तान के, उनका कहना है कि राणा सनाउल्लाह से उनकी कुछ दिन पहले मुलाकात हुई थी, दो चार दिन पहले, और राणा सनाउल्लाह का कहना था कि उन्हें ऐसे सिग्नल मिल रहे हैं, ऐसे इशारे मिल रहे हैं, ऐसे पैगाम मिल रहे हैं कि अब उनकी बारी आ गई है और उनके खिलाफ कोई कार्रवाई होगी, बल्कि उनकी सिक्योरिटी भी हुकूमत ने ले ली थी जिसकी वजह से उन्होंने प्राइवेट गार्ड्स रखे थे। उन्हें यह तक मालूम था कि उन्हें मोटरवे पर शायद नुकसान पहुंचाया जाएगा या गिरफ्तार किया जाएगा, और उनकी गिरफ्तारी भी मोटरवे ही से अमल में आई है। तो इस बारे में अब ये एक ऐसा मामला है जिस इस हुकूमत पर, ये मौजूदा हुकूमत पर ये तनकीद की जा रही है। बाज़ हलकों का कहना है कि एहतसाब तो कर रही है लेकिन यकतरफा एहतसाब है, और मुस्लिम लीग नून उसका ख़ास निशाना है। उसी की जद में अब राणा सनाउल्लाह आ गए, जो पहले सूबाई असम्बली के रुकन रहे थे और वजीर कानून वजीर दाखला पंजाब के रहे थे शहबाज शरीफ की वजारत आला के दौर में, लेकिन इस बार उन्हें कौमी असम्बली का टिकट दिया गया और वो कौमी असम्बली के रुकन थे। शामी साहब, क्या आप मेरी आवाज़ सुन सकते हैं? जी सर, मैं राणा सनाउल्लाह की गिरफ्तारी की बात कर रहा हूँ, और मैं याद दिलाना चाह रहा था कि वजीर आजम इमरान खान ने एक बार कहा था कि राणा सनाउल्लाह को मूछों से पकड़ के जेल लेके जाऊंगा, और अब वो पकड़े गए हैं और गिरफ्तार हो गए, तो अब क्या यानी लोग इस बारे में बात कर रहे हैं, क्या ये सियासी जो है तौर पर उन्हें निशाना बनाया जा रहा है या वाकई उनकी गाड़ी से मुनशात निकल आई?
देखिए जी, बड़ी बदकिस्मती की बात है कि पाकिस्तानी सियासत में हम आगे चलते हैं और चार कदम पीछे आ जाते हैं
जी।
और हमारे यहाँ बरसों से जिस तरह की सियासत चल रही है और जिस तरह के मुकदमे कायम हो रहे हैं सियासी हरीफों पर, उस पर हजार अफसोस ही किया जाता रहा है और किया जाता रहेगा। तो राणा सनाउल्लाह साहब के साथ जो कुछ आज हुआ है वो भी इंतहाई अफसोसनाक है, क्योंकि उनको पकड़ा गया और पकड़ने के बाद ये कहा गया कि उनके पास से मुनशियात बरामद हुई है, अगरचे कोई तफसीली ऐलान अभी तक एएनएफ की तरफ से नहीं आया। अब बताइए, राणा सनाउल्लाह को खुद इस बात का खदशा था कई दिनों से कि उनके खिलाफ कोई भी कार्रवाई हो सकती है, बल्कि वो तो समझ गए थे कोई हमला भी उन पर हो सकता है
जी।
और ऐसी सूरत में कोई गैर मोहताज से गैर मोहताज शख्स भी इन हालात में यानी इस तरह की गैर जिम्मेदारी का मजारा कर सकता है कि अपनी गाड़ी में वो मनुष्यात रख कर चल रहा हो
जी।
तो ये एक बड़ा भोंडा मजाक है और कोई शख्स इस बात पर यकीन करने को तैयार नहीं है और ना ही इस बात पर यकीन किया जा सकता है। तो इसकी जो भी جتنا بھی ہزارے افسوس کیا جائے اس پر وہ کم ہے. ہماری سیاست جو ہے اور ہمارے سیاستدان جو ہے اور ہمارے ادارے جو ہے وہ کوئی سبق سیکھنے پر تیار نہیں ہے, اور ہم اسی چکر میں مبتلا رہنا چاہتے ہیں. بس ایک دائرے کا سفر ہے ہمارا
جی,
اس سے ہم نکل نہیں پا رہے.
اچھا, ابھی ہماری عمر چیما سے بات ہو رہی تھی تو وہ یہ بتا رہے تھے کہ اے این ایف کے سربراہ حاضر سروس میجر جنرل ہیں اور یہ اب سے نہیں ہیں, کافی عرصے سے ہیں. تو ایک ایسے ادارے کا اگر سربراہ فوج کا ایک میجر جنرل ایک ادارے کا سربراہ ہے اور اس سے کسی سیاسی شخص کو گرفتار کیا جا رہا ہے تو ویسے ہی انگلیاں اٹھیں گی. تو یہ مناسب نہیں تھا کہ اگر 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 واقعی انہیں گرفتار کرنا تھا تو کوئی کسی یعنی پولیس کے ذریعے یا کسی اور ادارے کے ذریعے کاروائی کی جاتی؟
دیکھیں جی, پہلی بات تو یہ ہے کہ جب آپ نے کسی کو گرفتار کرنا ہو اور ایک ایسے شخص کو جو کہ ایک بڑی سیاسی جماعت کا ایک سب سے بڑے صوبے کا سربراہ ہے, اس پر رکن قومی اسمبلی ہے
جی,
اس کو گرفتار کرنا ہو تو اس پر آپ متعین الزام لگائے, ایف آئی آر درج کرے, اس کے بعد دنیا کو بتائے کہ ہم اس لیے پکڑ رہے ہیں. یہ اس طرح کی واردات کرنے کی کیا ضرورت ہے کہ پتہ ہی نہیں ہے کہ الزام کیا ہے, اور پھر یہ ہے کہ وہ گاڑی کی تلاشی لی گئی ہے
جی,
تو اس سے جو چیز برآمد ہوئی ہے اس سے مقدمہ قائم ہو رہا ہے اور ابھی تک اس کی تفصیلات بھی ہمارے سامنے نہیں آئی ہیں
جی.
اور یہ ابھی سیاست رہی ہے نا یا ذرائع کی خبریں ہیں
جی.
تو یہ جو طریقہ کار ہے گرفتاری کا کسی رکن قومی اسمبلی کی, اب دیکھیں یہ تو عام شہری جو ہے پاکستان کا, اس کو بھی اس پر گرفتار نہیں ہونا چاہیے
جی.
خدا اس سے کہ عام شہریوں کا منتخب نمائندہ جو ہے وہ اس طریقے سے گرفتار کیا جائے.
اچھا, رانا ثناء اللہ بہت سخت قسم کے بیانات دیتے رہے, ابھی سے نہیں ہمیشہ سے ان کی یہ عادت تھی, جب وہ اپوزیشن میں تھے تو اس وقت کی حکومت جب پیپلز پارٹی کے پاس تھی تو بہت سخت بیانات دیتے تھے, پھر جب وہ حکومت میں آئے تب سخت بیانات دیتے تھے, اور اب اپوزیشن میں دوبارہ آنے کے بعد تحریک انصاف کے رہنماؤں کے خلاف, تو کیا یہ ان کی جو شعلہ بیانی کہہ لیں یا سخت بیانات ہیں یہ بھی اس ان کے اس گرفتاری کا آپ سمجھتے ہیں سبب بنے ہوں گے؟
شعلہ بیانی پر آپ نے گرفتاری کرنی ہے تو میرا خیال ہماری تو پوری کابینہ گرفتار ہو جائے گی, کیونکہ جس طرح کے شعلے یعنی برسر اقتدار جماعت کے لوگ اگلتے ہیں, جو شیخ رشید صاحب جو زبان بولتے ہیں, اور ہماری جو دوسرے وزیر ہیں اور ہماری محترمہ وزیر اطلاعات جو ہیں جس طرح کے انگارے ان کی زبان سے جھڑتے ہیں, وہ تو پھر سارے لوگ گرفتار ہو جانے چاہیے. اور اگر کسی کی شعلہ بیانی پر کوئی اعتراض ہے تو اس پر مقدمہ قائم ہونا چاہیے
جی,
اس پر کاروائی ہونی چاہیے, اس کی تعزیرات پاکستان میں درخواست موجود ہیں
جی,
تو جو الزام ہے اس کے تحت کاروائی کریں. یہ تو کوئی طریقہ نہیں ہے کاروائی کرنے کا اس طریقے سے, یہ تو شکون مارنے کے متعلق ہے.
اچھا, ایم این اے کو تو گرفتار کرنے سے پہلے شاید اسپیکر سے بھی اجازت لینی پڑتی, یہ بات بھی درست ہے؟ میرے خیال یہاں تو اجازت نہیں دی گئی,
اسپیکر کو اطلاع دینی پڑتی ہے. ایک زمانے میں تو یہ ہمارے یہاں ہو گیا تھا
جی,
کہ اسپیکر سے اجازت لینی ضروری ہے اگر ان سیشن ہو قومی اسمبلی, لیکن پھر ہم نے اس کو اطلاع کی بات کر دی بس, تو اب اطلاع تو دینی پڑتی ہے گرفتاری سے پہلے
جی,
اور میرا خیال اسپیکر کو تو وہ اطلاع بھی نہیں دی گئی ہوگی, بعد میں کوئی اطلاع دے دی جائے تو اور بات ہے.
ٹھیک ہے, شامی صاحب بہت شکریہ ہمیں جوائن کرنے کے لیے. یہاں بتا دیں کہ ہم نے تحریک انصاف سے حکومت سے رابطہ کرنے کی کوشش کی تھی, رابطہ نہیں ہو سکا, لیکن شہباز گل صاحب نے ایک ٹیلی ویژن کو جیو ٹی وی کو انٹرویو دیتے ہوئے انہوں نے کہا تھا کہ انہیں اس بارے میں علم نہیں ہے, یہ این ایف کی کاروائی ہے, اور اے این ایف کا جو اعلامیہ سامنے آیا ہے اس میں ان کا کہنا ہے کہ رانا ثناء اللہ پر نارکوٹکس ایکٹ کے تحت مقدمہ درج ہوگا کیونکہ ان کے گاڑی سے منشیات برآمد ہوئی ہے. تفصیلات ابھی اس سلسلے میں مکمل طور پہ سامنے نہیں آئی ہیں, وہ ان کا انتظار کیا جا رہا ہے. اور شامی صاحب یہ تبصرہ کر رہے تھے کہ کچھ سیاسی کاروائی لگتی ہے, اور رانا ثناء اللہ خود بھی اظہار کر چکے تھے کہ ان کے خلاف کوئی کاروائی ہونے والی ہے, یہ عمر چیما صاحب نے ہمیں بتایا تھا. اب ایک اور اہم خبر کی طرف چلتے ہیں. پاکستان بار کونسل نے 2 جولائی کو ملک بھر میں یوم سیاہ منانے کا اعلان کیا ہے, کیونکہ سپریم کورٹ کے جج جسٹس قاضی فائز عیسیٰ اور سندھ ہائی کورٹ کے جج جسٹس کے آغا کے خلاف سپریم جوڈیشل کونسل سماعت کرے گی. اس بارے میں ہم بات کریں گے وکیل رہنما حامد خان اور جسٹس ریٹائرڈ وجیہ الدین سے. آپ دونوں حضرات کا بہت شکریہ. حامد خان صاحب, وکلا قانون کی حکمرانی پر یقین رکھتے ہیں, عدلیہ یا سپریم جوڈیشل کونسل میں کوئی مقدمہ آتا ہے تو اس کا فیصلہ انصاف کے مطابق ہونے کا سب سے زیادہ یقین آپ وکلا ہی کو ہونا چاہیے, تو پھر یہ احتجاج کیوں کیا جا رہا ہے؟
دیکھیے, بات یہ ہے کہ ہم نے یہ احتجاج کوئی सुप्रीम ज्यूडिशियल काउंसिल के खिलाफ नहीं कर रहे, हम तो एक यौम यकजहती मना रहे हैं काजी फैज साहब के साथ, क्योंकि हम ये समझते हैं कि गवर्नमेंट का जो रेफरेंस है ये मेला फायदे है, ये एक इंतकामी कार्रवाई है उस जजमेंट के हवाले से जो मखसूस कुवतें जो हैं जिनको वो नापसंद आई है फैजाबाद धरने वाले जजमेंट, तो उसकी एक इंतकामी कार्रवाई के तौर पर काजी फैज साहब को विक्टिमाइज किया जा रहा है या विच हंटिंग की जा रही है, जो कि जिससे अतलिया की आज़ादी पर बहुत बड़ा असर पड़ता है। तो हम इसलिए यौम यकजहती मना रहे हैं और हम वकला ये समझते हैं काजी फैज साहब एक बहुत ईमानदार और अपराइट जज है। तो यहाँ बहुत सारे ऐसे जजेस हैं जिनके बारे में हमारी राय है कि वो क्लीन नहीं है, उनके खिलाफ तो कोई कार्रवाई नहीं होती, लेकिन जब कोई ईमानदार जज साफ सुथरी साफ बात करता है तो उसके खिलाफ कार्रवाई शुरू हो जाती है। तो इसका मतलब ये मखसूस कुवतें ईमानदारी का पहलू नहीं देखती, वो ये देखती है कि कौन हमारी मर्जी से चलते हैं कौन हमारी मर्जी से नहीं चलते। यही कुछ शौकत सिद्दीकी वाले केस में हुआ है, हमारे सामने हुआ है, ये दूसरा केस है इसी किस्म का जो हमारे सामने आ रहा है। तो ये कंसिस्टेंट पैटर्न जा रहा है और उसके उसमें फिर खास तौर पे एक दबाव डाला जाता है सुप्रीम ज्यूडिशियल काउंसिल पर मखसूस मकासद हासिल करने के लिए। तो हम सुप्रीम ज्यूडिशियल काउंसिल के हाथ मजबूत करना चाहते हैं बुखला कि आप इंडिपेंडेंटली फैसला कीजिएगा, किसी किस्म के भी और सारी कंसिडरेशन को बालाए ताक रखते हुए। तो ये जो हमारी तरफ से ब्लैक डे या यौम यकजहती है उसका मकसद यही है कि अदलिया को मजबूत किया जाए, अदलिया अपने फैसले आजादाना तौर पर कर सके और बशमूल सुप्रीम ज्यूडिशियल काउंसिल के।
तो सर अदलिया जिसकी आज़ादी की आप बात कर रहे हैं उसे तो खुद अपनी आज़ादी की ज्यादा फिक्र होनी चाहिए, जजों को तो अपनी आज़ादी के लिए ज्यादा वकला से ज्यादा फाइट करनी चाहिए। तो अगर उनके सामने केस आया तो वो अपने बिरादर जज का ख्याल नहीं रखेंगे अगर वो जैसे आप बता रहे हैं अपराइट हैं और ईमानदार हैं।
जी
मैं कह रहा हूँ कि अदलिया जी हामिद खान साहब आप मुझे सुन सकते हैं?
जी
मैं दोबारा सर मैं दोहराता हूँ, मैं ये कह रहा था कि अदलिया की आज़ादी की आपने बात की तो अदलिया की आज़ादी की सबसे ज्यादा फिक्र तो उन जजों को होनी चाहिए जो सुप्रीम कोर्ट में बैठे हैं या सुप्रीम ज्यूडिशियल काउंसिल में बैठे हैं। तो वो इसका मतलब है कि जब वो किसी जज के बारे में फैसला कर रहे होंगे तो अपनी आज़ादी के लिए कर रहे होंगे, तो क्या ये यकीन नहीं है वकला को उनके ऊपर?
देखिए ना, हमारी तारीख बड़ी चेकर्ड रही है इस हवाले से, अदलिया पर हमेशा दबाव बढ़ते रहे, खास तौर पे फौजी अदवार में जब कभी फौजी हुक्मरान रहे हैं और अदलिया ने बहुत दफा दब गई है और फैसले जो हैं वो ऐसे आते रहे हैं जिससे आज तक कभी वकला जो है मुतमईन नहीं है। इसलिए अपनी तारीख को सामने रखते हुए हम वकला हमेशा समझते हैं कि हमें अदलिया का साथ देना चाहिए अगर वो आज़ादाना फैसले करें, और हर उस जज का साथ देना चाहिए जो आज़ाद फैसले करने की जुरत रखता हो। और इसलिए भी मैं समझता हूँ सिर्फ ये कह देना कि वो खुद ही कर लेंगे अपनी आज़ादी को का तहफ़ तो हमारी तारीख के पस मंज़र में ये बात दुरुस्त नहीं होगी, बल्कि हमें इसमें वकला को वो वाइटल रोल अदा करना पड़ेगा। अगर हम 2007 में ना ये रोल अदा करते तो यही कुछ सुहाम चौधरी के साथ होने जा रहा था उस वक्त। तो ये हमारे सामने हमारी तारीख का पस मंज़र है।
ठीक है हामिद साहब, हमारे साथ लाइन पे रहिए, हम जस्टिस वजीउद्दीन साहब से एक दो अहम सवाल करते हैं, फिर आपसे भी मुझे एक और सवाल करना है। जस्टिस साहब, क्या आप वकला के एहतजाज की हिमायत करते हैं?
नहीं, मैं उसूली तौर के ऊपर एहतजाज की हिमायत नहीं करता हूँ। और हामिद साहब ने जो 2007 की बात की, उस वक्त हालात मुख्तलिफ थे। उस वक्त ये हुआ कि सुप्रीम जुडिशल काउंसिल को भी मैनिपुलेट करने की कोशिश की गई और इफ्तिखार चौधरी साहब को जुडिशल फंक्शन डिस्चार्ज करने से रोक दिया गया, सस्पेंड कर दिया गया
जी।
तो वो हालात ज़रा मुख्तलिफ थे। اب یقیناً اگر تو یہ جو موجودہ ریفرنسز ہیں اس میں اگر کوئی پرابلمز ہیں اور اس میں اگر تو وکلا برادری یہ محسوس کرتی ہے کہ حکومت ون وے اور دی ادر کچھ اس نوعیت سے انٹرسٹڈ ہے کہ قانون کی سپریمیسی نہ ہو
جی,
تو یقیناً وہ مل بیٹھ سکتے ہیں, ریزولوشنز پاس کر سکتے ہیں اور حکومت کے اگر کوئی عزائم ہیں ان کو کرٹیسائز بھی کر سکتے ہیں
جی.
اور میں سمجھتا ہوں کہ کسی حد تک یہی ہوا بھی ہے. اب اس کے لیے خدا نہ خواستہ کوئی ڈیمانسٹریشن کرنا یا کوئی اس طرح کے اوورٹ ایکٹ کرنا, دیکھیں ملک جو ہے اس کی موجودہ صورتحال کو بھی سامنے رکھنا چاہیے
جی.
کوئی اچھی صورتحال نہیں ہے, 2007 والی صورتحال نہیں ہے. اس وقت آپ کے ایسٹرن بارڈرز کے اوپر پرابلم ہیں, اس وقت آپ کے ویسٹرن بارڈرز کے اوپر پرابلمز ہیں, اس وقت آپ کا جو معاشی ڈھانچہ ہے وہ کولیپس ہونے کے قریب میں ہے, تو یہ ساری چیزیں جو ہیں یہ بھی نگاہ میں رکھنی چاہیے. اور ظاہر ہے کہ وکلا کا جو طبقہ ہے وہ تو ایک جس کو کہتے ہیں کہ جو ملک کی انٹیلیجنسیا ہے
جی,
اس کا کراؤن ہے, تو یقیناً وہ ساری چیزوں کو منوز خاطر رکھیں گے اور رکھ رہے ہیں
جی.
اور ان پیرامیٹرز میں رہتے ہوئے اس بات کو ایشور کرنا کہ جو بھی ریفرنسز ہیں اس میں آئین و قانون کی برادستی ہو, کسی کے ساتھ کوئی زیادتی نہ ہو, اور حکومت اگر خدا نہ خواستہ ان موٹیویٹڈ بھی ہے تو وہ موٹیویشن جو ہیں وہ سپریم جوڈیشل کاؤنسل کے فیصلے پر ریفلیکٹ نہ ہوں. یہ ساری باتیں جو ہیں ان کو سامنے رکھنا چاہیے, اور حامد خان صاحب جیسے لیڈر جو ہیں وہ تو وکلا برادری کے لیے ایک بہت بڑا بون ہے
جی,
کہ اس قسم کے لیڈران اتنے بیلنسڈ اور اتنے جس کو کہنا چاہیے
بہت سینئر ہیں, بہت سمجھدار ہیں,
یاد پسند لوگ وہاں موجود ہیں. یہ تو ایک وکلا برادری کے لیے ایک بہت بڑی ایڈوانٹیج ہے.
سر انہوں نے بھی ابھی ذکر کیا کہ اسلام آباد ہائی کورٹ کے جسٹس شوکت صدیقی کے خلاف کاروائی ہوئی اور اب یہ جسٹس قاضی فائز عیسیٰ, ویسے خیر جسٹس کے آگا کے خلاف بھی یہ کیس بنا ہے لیکن انہوں نے خاص طور پر جسٹس قاضی فائز عیسیٰ کا ذکر کیا ہے, تو ان سے کوئی غلط نظیر قائم نہیں ہوگی کیونکہ مستقبل میں کسی بھی جج کو فارغ کرنا آسان ہو جائے گا؟
میں اس بات کو سمجھا نہیں. جہاں تک کہ اسلام آباد ہائی کورٹ کے متذکرہ جج صاحب کا تعلق ہے
جی,
تو اس میں تو میں نے سپریم جوڈیشل کاؤنسل کا آرڈر پڑھا ہے
جی,
اور اس میں جو بہت سارے معاملات تھے اس میں انہوں نے صرف ایک معاملے کو ایڈریس کیا ہے. انہوں نے کہا کہ ایک سپیریئر کورٹ کے جج ہونے کے ناطے ان کو اس طرح کی اسپیچ پبلک میں اور وہ بھی بار ایسوسیشن میں نہیں کرنی چاہیے تھی, اور انہوں نے یہ کہا کہ وہ ان کی نگاہ میں مس کانڈکٹ بنتا ہے. میں بھی سمجھتا ہوں
جی,
اس پوائنٹ کے اوپر سارے جج صاحبان متفق تھے, میں بھی سمجھتا ہوں کہ وہ درست ہے. تو حامد صاحب وہاں ریپرزینٹ کر رہے تھے قریشی صاحب کو اور یقیناً انہوں نے وہاں بہت محنت بھی اس کے لیے کی
جی.
میری حامد صاحب سے اس سلسلے میں ذاتی طور پر بات بھی ہو چکی ہے. دیکھیں وہ جو اسپیچ تھی ان کی اسلام آباد ہائی کورٹ بار کو
جی جی, اس پہ اعتراض تھا بہت سے لوگوں کو, سخت تھی
پبلک اسپیچز بھی ایسے نہیں ہوتی
جی, لیکن قاضی صاحب نے تو جسٹس قاضی نے تو کوئی تقریر نہیں کی, ان کے اوپر تو الزامات مختلف ہیں.
وہ تو ایک الگ بات ہے اور ان کے بارے میں بالکل جو ریفرنس کے پیرامیٹرز میں رہتے ہوئے سپریم جوڈیشل کاؤنسل کو کاکے کے آغا کا معاملہ بھی اور فیض عیسیٰ کا معاملہ بھی اسی نوعیت سے حل کرنا چاہیے, اور خدا نہ خواستہ کسی قسم کی کوئی زیادتی کسی بھی جج کے ساتھ نہ وکلا برادری برداشت کرے گی اور نہ جو قانون کے دیگر طبقے ہیں نہ وہ برداشت کریں گے.
ٹھیک ہے, بہت شکریہ اجے صاحب ہمیں جوائن کرنے کے لیے. ہم ذکر کر رہے تھے جسٹس قاضی فائز عیسیٰ کے خلاف ریفرنس کی, جس میں حامد خان صاحب نے کہا کہ وہ احتجاج کرنے والوں کے ساتھ ہیں اور وہ یوم سیاہ منائیں گے. کل اس کی سماعت ہونی ہے. اس موقع پر ملک بھر کے وکلاء جنہیں پاکستان بار کونسل کے اعلان پر یوم سیاہ منائیں گے, یوم یکجہتی منائیں گے جج کے ساتھ. اور جسٹس وجی الدین صاحب نے کہا کہ وہ احتجاج کے طریقے کو درست نہیں سمجھتے اور معاملہ اگر جوڈیشل کونسل میں ہے تو وہاں اس کا فیصلہ ہونا چاہیے. یہاں ہم ایک چھوٹا سا بریک لیں گے, پھر آ کے بات کریں گے مہنگائی کی, جو عالمگیر ہے اور سبھی اس سے پریشان ہیں, لیکن پاکستان میں مہنگائی ایسے آئی ہوئی ہے جیسے ہیٹ ویو کی جان لیوا لہر آتی ہے. تو بس ایک چھوٹا سا بریک, پھر واپس آ کے بات کرتے ہیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
ویلکم بیک سامعین, ہم بات کر رہے ہیں مہنگائی کی. آج 1 جولائی ہے اور پاکستان میں نئے مالی سال کا آغاز ہو گیا ہے. اس کا مطلب ہے کہ نئے ٹیکسز کا نفاذ ہو گیا ہے. تازہ خبر ہے کہ گیس کی قیمتوں میں کافی اضافہ ہو گیا ہے, شاید 2 گنا, اور آل پاکستان سی این جی ایسوسی ایشن نے آج سے قیمتوں میں 31% اضافہ کر دیا ہے. کراچی میں ٹرانسپورٹرز نے ہڑتال کی دھمکی دی ہے. ٹیکسٹائل کی بعض صنعتیں بند ہیں, فیصل آباد کی بھی کئی صنعتیں بند ہیں. کراچی لاہور کے تاجر احتجاج کر رہے ہیں. کیا صورتحال ہے ذرا اس بارے میں اپڈیٹ لیتے ہیں. ہمیں ریاض اینڈی نے جوائن کیا ہے, جیو نیوز کے سینئر بزنس رپورٹر ہیں. بہت شکریہ ریاض صاحب. نئے مالی سال کے آغاز پر کون کون سے ٹیکس یا گیس نرخ زیادہ ہونے پر احتجاج کر رہے ہیں؟
مور اور لیس تو مبشر آپ نے اس کی ڈیٹیل بتائی دی ہے. میں سیدھے سیدھے باتیں بتانا چاہوں گا. جیسے سی این جی کی بات کی آپ نے, تو یہ 19 روپے کا اضافہ ہوا ہے. سی این جی کی مارکیٹ ڈی ریگولیٹ ہو چکی ہے, یعنی جو بھی جو فروخت کر رہا ہے اس کو یہ اختیار دیا گیا ہے کہ وہ اپنی پرائس کو طے کر سکے. تو ایک ایسوسی ایشن نے 19 روپے طے کی ہے اور کئی دوسرے جو ہے وہ 22 روپے تک کی بات کر رہے ہیں. آج کیونکہ سی این جی کا ناغا تھا اس لیے یہ امپلیمنٹ نہیں ہوا. سی این جی بھی یہاں کم ملا کرتی ہے, تو کل ہوپ فلی جب مارکیٹ کھلتی ہے, جب سی این جی اسٹیشن کھلتے ہیں, تو اس سلسلے میں ذرا واضح طور پہ چیز سامنے آئے گی. جہاں تک باقی چیزوں کی بات ہے تو یہاں پر ہر چیز ہی مہنگی ہے, انڈے سے لے کر آٹا, دالیں, یو نیم اٹ, جو بھی ضروری اشیاء ہیں وہ ساری کی ساری ہی مہنگی ہو چکی ہے. اور امپیکٹ صرف نیچے کے لیول پہ نہیں ہے, یعنی جو کنزیومر ہے اس لیول پہ نہیں ہے. جو لوگ یہ چیزیں مینوفیکچر کرتے ہیں خصوصاً جو ٹیکسٹائل کا شعبہ ہے, ٹیکسٹائل کے 7-8 شعبے ہیں پاکستان کے اندر, اس میں ایک شعبہ ہے پروسیسنگ کا. پروسیسنگ جو ہے کپڑے کو رنگ کرتا ہے, اس کے اوپر اگر امبرائڈری وغیرہ کا جو بھی کام ہوتا ہے یہ ساری پروسیسنگ کے اندر آتا ہے. اور انہوں نے بھی آج احتجاج کیا ہے جس میں انہوں نے کہا ہے کہ 20% جو ان کے اوپر نافذ کیا گیا ہے اس کو بیئر کرنا مشکل ہے. تو اوور آل 1 جولائی جب آئی ہے تو اس کے بعد ہم نے دیکھا ہے کہ تقریباً ہر چیز کے اوپر یہ ایک امپیکٹ آیا ہے.
ریاض صاحب ہمارے ساتھ لائن پہ رہے گا, آپ سے ایک دو سوال مجھے امپورٹنٹ کرنے ہیں. ہمیں خالد تواب صاحب نے جوائن کر لیا ہے. ایف پی سی سی آئی کے سابق صدر ہیں, سابق صوبائی وزیر صنعت ہیں, ان سے بات کرتے ہیں. خالد تواب صاحب, معیشت مشکل میں ہے اور اس کا نتیجہ یہی ہونا تھا کہ ٹیکسوں میں اضافہ ہونا تھا جو ہو گیا ہے, تو تاجر اور صنعت کار برادری کا کیا رد عمل ہے؟
اور جب بھی ٹیکسوں میں اضافہ ہوتا ہے تو صنعت کار اور تاجروں کو اس سے کافی تکلیف پہنچتی ہے آبویسلی. لیکن جو سسٹم ہے یہ سارا گورنمنٹ جو ہے وہ ایک دن میں سارا سسٹم جو ہے ٹھیک کرنا چاہتی ہے. ایک شو کر سکتے بہتر یہ ہوتا کہ اس کو گریجولی ٹھیک کیا جاتا. لہٰذا اب ایک ملک میں ایک مہنگائی کا طوفان آ رہا ہے, آپ نے دیکھا کہ ہماری کرنسی کس طرح ڈیویلیو ہو رہی ہے, تو یہ ساری چیزیں ایک ساتھ ہو رہی ہیں, لہٰذا مشکلات جو ہیں وہ بےتحاشا بڑھ رہی ہیں. اس میں خاص طور پہ معیشت کو سنبھالنے کے لیے پرائیویٹ سیکٹر ہی آگے آ سکتا ہے اور انہیں کو آگے آنا چاہیے, لیکن ایسے حالات میں جو نئے حالات پیدا ہوئے ہیں میں سمجھتا ہوں کافی مشکلات پیدا ہو گئی.
تو بعض ماہرین معیشت کہتے ہیں کہ ہماری معیشت میں اتنی قوت نہیں ہے جتنے اس پہ ٹیکس لگا دیے گئے, کیا اس بات میں کوئی سچائی ہے یا ہم برداشت کر لیں گے یہ ٹیکسز اور معیشت بہتر ہو سکے گی اس سے؟
دیکھیے ایک بڑا المیہ اس کا یہ ہے کہ جو لوگ اس ٹیکس نہیں بھرتے ہیں انہیں پر ٹیکس کا بوجھ جو ہے وہ لاد دیا جاتا ہے, اور جو لوگ اس ٹیکس نیٹ ورک سے باہر ہیں उनको प्रॉब्लम नहीं होती। हर साल हर गवर्नमेंट बजट देती है और उसमें ये वादा करती है कि हम टैक्स को बहुत बेस करेंगे और नए लोग भी टैक्स नेटवर्क को लेकर के आएंगे, लेकिन टैक्स नेटवर्क पे नए लोग नहीं आते और जो पुराने लोग हैं वो ही लोग ये सारी चीजें भुगत रहे हैं। इस वक्त बिजनेस कम्युनिटी सबसे बड़ी तकलीफ में ये है कि वो तमाम नोटिस जो है वो सर्व हो रहे हैं इनको, इनके जवाब दे रहे हैं या नए टैक्सेस लग गए, तो वो मुश्किल जो है वो दुगनी हो गई है। सजा इसके इसको ब्लॉक बेस के लिए किया जाता। अब ये एक मिनिस्ट्री इन्होंने अनाउंस की है और मैं सुन रहा था तकरीबन 85,000 से लाख अफराद इसमें इन लोगों ने अपनी मिनिस्ट्री में अनाउंसमेंट किया है, लेकिन इससे लिए कुछ तादाद बिल्कुल नाकाफी है। 22 करोड़ की आबादी में अगर 8.5 लोग टैक्स दे रहे हैं और अगर उसमें 25,000-20,000 और बढ़ जाएंगे, ठीक है, मिनिस्ट्री में आने का मकसद ये नहीं है कि वो हर साल जो है वो टैक्स भी अदा करते रहेंगे। तो जो टैक्स ब्रॉड बेस करने का मकसद है या होना चाहिए वो अभी तक कोई भी गवर्नमेंट इसको अचीव नहीं कर सकती है।
इस साल कह रहे हैं कि पहली बार या शायद दूसरी बार तारीख में हुआ है कि इस दफा जो टैक्सेस जमा किए गए हैं वो पिछले साल के टैक्सेस से भी कम है, जो यानी अमाउंट जमा किया गया है। तो अब मईशत तो दस्तावेजी बनाने के लिए ज़ाहिर सब लोग चाहते हैं कि दस्तावेजी हो जाए, डॉक्यूमेंटेड हो जाए हर चीज, लेकिन टैक्स तो पिछले साल से भी कम जमा हुए, इसका क्या सब?
जी तकरीबन 4.4-500 अरब रुपए का इसका टारगेट पूरा नहीं हुआ और इस साल तकरीबन 1500 इन्होंने और बढ़ा दिया है। मैं समझता हूँ शायद ये रियलिस्टिक नहीं है, इस फिगर तक ये नहीं पहुंच सकेंगे क्योंकि वो सिस्टम ही हमारे पास अभी नहीं है। क्योंकि एक बजट बनाना और उस पर तकदीरी लगाना तो लगा, लेकिन प्रैक्टिकली वो चीजें नहीं हो सकती। एक बड़ी वजह इस साल इनके पूरा होने की ये नहीं होती थी कि उन्होंने बहुत सारे आईटीओ पे कस्टम ड्यूटी और आरडी जो है वो लगा दी थी, उसकी वजह से इम्पोर्ट जो है वो तकरीबन $4 बिलियन की कम हुई है। तो वो $4 बिलियन की इम्पोर्ट कम होने से जो आपके टैक्स आने थे वो भी नहीं आ सके, तो उससे और ज्यादा शॉर्टेज हुई है।
सर आप भी अहम मुद्दे पर रहे, वजीर रहे, अगर आपके मईशत संभालने की आपको जिम्मेदारी दी जाए या कोई आपसे मशवरा मांगा जाए, वो क्या एक दो कोई बड़ी बातें बताएं जिनसे मईशत को सुधारा जा सके या हालात काबू से बाहर हैं?
देखिए मैं ये समझता हूँ कि सबसे पहले जो है वो बिजनेस कम्युनिटी में और गवर्नमेंट में एक हम आंगी और एक कॉन्फिडेंस बिल्डिंग होनी चाहिए। मैं आपको उसकी मिसाल इस तरह दूंगा कि 2008 या 2009 में एक चेयरमैन एफडीआर आए थे अब्दुल्ला यूसुफ साहब
जी,
और उन्होंने आपसे एक ऐलान किया कि आपका सेल्फ असेसमेंट स्कीम दें और जो पैसे आप दे रहे हैं अगर आप 25% बढ़ा करके देंगे पिछले टैक्स के मुकाबले में तो आपसे कोई सवाल जो है नहीं पूछा जाएगा, इल्ला माशाल्लाह की कोई ऐसी चीज हो जो बड़ी रीजनेबल हो और जिसका आपको ऑडिट कर रहा हूँ, अदरवाइज वो एक्सेप्ट हो गए। तो उस साल सबसे ज्यादा टैक्स जमा हुआ था, तो इस वक्त जो कॉन्फिडेंस बिल्डिंग है बिटवीन द प्राइवेट सेक्टर एंड गवर्नमेंट एक बहुत बड़ा एक गैप नजर आ रहा है और सिवाय खौफ और हिरास फैलने से जो मईशत चलनी चाहिए वो मईशत भी इस तरह नहीं चल पा रही है।
ठीक है, बहुत शुक्रिया खालिद वाह साहब।
मैं समझता हूँ कि इनको
जी जी फरमाएं।
थैंक यू जनाब। नहीं समझता गवर्नमेंट को सबसे पहले यही काम करना चाहिए कि इनको अब ये बड़ा अच्छा है कि चेयरमैन एफडीआर प्राइवेट सेक्टर से है और अब ये बैठ करके तमाम कमीशन है, चैम्बर्स है, एसोसिएट है, इनको मिलकर बैठे और एक राय अमल बनाए कॉन्फिडेंस में ले गई। देखिए एक पैनिक फैलाने से चीजें खराब होगी, अच्छी नहीं होंगी।
ठीक है, बहुत अच्छा मशवरा है, बहुत शुक्रिया खालिद वाह साहब हमें ज्वाइन करने के लिए और अपना कीमती तबसरा करने के लिए। रियाज एंडी साहब हमारे साथ ज्वाइन हमें हमारे साथ लाइन पर हैं, उनसे बात करते हैं। रियाज साहब, गुज़िश्ता हफ्ते डॉलर का निर्ख एकदम 4 रुपये बढ़ा और अगले दिन एकदम फिर 4 रुपये कम भी हो गया, क्या स्टेट बैंक ने मार्केट में मुदाखलत की थी या डॉलर को यहीं रोकने का फैसला हो गया?
देखिए एक पॉलिसी तो चेंज है स्टेट बैंक की तरफ से, वो ये है कि अब वो रुपए को जब जरूरत होगी तो डीवैल्यू होने देंगे। इससे पहले ये होता था कि जब भी आपको ईयर एंड की माली साल के अख्तिताम पर जब पेमेंट का प्रेशर होता था तो आर्टिफिशियली उसे रोका जाता था और उसकी वजह से एक जो है प्रॉब्लम तो क्रिएट होता था। लेकिन इस साल पॉलिसी शिफ्ट की है कि जब डॉलर की डिमांड थी मार्केट के अंदर तो उसे वीक होने दिया गया और जब पेमेंट्स हो गई और उसके बाद जब आपके पास एक्सपोर्ट्स की प्रोसीड आए तो उसके मुताबिक उसे दोबारा वीक भी किया गया, डॉलर को थोड़ा सा वीक किया गया। तो यस पॉलिसी शिफ्ट है, चेंज आया है और मार्केट के अंदर स्टेट बैंक उसे देख रहा है, जहाँ उसको जरूरत होती है तो उसे बिल्कुल मुदाखलत भी कर रहा है।
लेकिन स्टेट बैंक के पास क्या इतने डॉलर हैं कि वो मार्केट को स्टेबल रख सकता है, या यानी वो बाजूकात होता है ना कि उनके अपने पास इतने, अगर उन्हें पेमेंट करनी है, इतना पैसा नहीं है कि वो मार्केट में ला सकें।
इसीलिए मुबशिर, इसीलिए ये पॉलिसी शिफ्ट है कि क्योंकि वो प्रेशर बिल्ट अप होता है तो उसे वीक होने दिया जा रहा है, रुपए को वीक होने दिया जा रहा है, जिसकी वजह से फिर आप अपनी अपनी जो भी खरीदारी है उसको आप रोकते हैं। यही स्ट्रेटजी है कि जब डॉलर महंगा होगा और आप बाहर से जो इंपोर्ट कर रहे हैं, क्योंकि बहुत ज्यादा इन्हिसार है हमारा इंपोर्ट्स के ऊपर, ज्यादातर चीजें बाहर से मंगवा के हम जो कंज्यूम कर रहे हैं, हमारी टोटल मईशत में कोई 82% हमारा खर्चा कंजम्पशन का है, यानी इन्वेस्टमेंट का तो बहुत ही एक छोटा सा पोर्शन है, तो इसको भी रोकना है। तो इसको रोकने के लिए यही स्ट्रैटेजी है। ये जो महंगाई का रोना पूरे मुल्क में रोया जा रहा है, ये तो बाकायदा स्ट्रैटेजी है। जो एग्रीगेट डिमांड है, जो मजमूई तलब है मईशत की, उससे किसी तरीके से कर्टेल करने की कोशिश की जा रही है। और इसके लिए दो ही इंस्ट्रूमेंट है, इंटरेस्ट रेट और एक्सचेंज रेट, और इस मरतबा दोनों तरफ से सख्ती की जा रही है इसको रोकने के लिए।
अच्छा, सऊदी अरब ने आज से ऐलान किया कि अब वो हमें डेफर्ड पेमेंट पे तेल फराहम करना शुरू करेगा, यानी इस महीने से पेमेंट नहीं करनी पड़ेगी। इससे भी कुछ मईशत में बेहतरी आएगी?
देखिए, इससे थोड़ा रिलीज तो ये होगा कि आपको जो फौरी तौर पे पेमेंट करना होती है वो डेफर्ड हो जाएंगी, लेकिन जब वो एक साल के बाद वो दोबारा पाइलअप होंगी तो डेफिनेटली वो फिर से आपको यही प्रेशर आएगा। बस ये है कि प्रेशर को इस वक्त हम लेते हैं या आगे जाके लेंगे। तो अगर इस सारी चीज को अगर हम मैनेज कर पाते हैं, गवर्नेंस को बेहतर बनाकर हम अगर इसको पास ऑन कर पाते हैं तो यस, इसका फायदा होगा। लेकिन अगर इसी तरीके से रहते हैं, उसी तरीके से सर्कुलर डेट क्रिएट होता रहता है, जो कुछ खर्च कर रहे हैं उसकी पूरी रिकवरी नहीं हो रही, तो आगे जाके फिर ये एक हो सकता है कि सिर्फ बड़ा प्रॉब्लम हो जो इमिडिएटली हमें नजर आ रहा है। यहाँ पर एक और बात मुबशिर जरूर और करना चाहूंगा, वो ये कि कल जितने भी छोटे ताजर हैं कराची के अंदर, उसमें कपड़े वाले हैं, उसके अंदर इलेक्ट्रॉनिक्स वाले हैं, उसके अंदर मोटरसाइकिल वाले हैं, जो भी छोटे कारोबार करने वाले हैं, कल वो एक प्रोटेस्ट कर रहे हैं।
अच्छा।
वो सदर रीगल चौक से कराची प्रेस क्लब तक एक रैली निकालेंगे और वो बजट के अंदर जो जो तजावीज है उसके खिलाफ वो इकट्ठे हुए हैं। तो यस, गवर्नमेंट के एंड पे भी ये एक बहुत बड़ा मसला है कि जो कुछ इम्प्लीमेंट करना है, जो कुछ IMF प्रोग्राम की शरायत है उसको इम्प्लीमेंट करना उनके लिए भी एक बहुत बड़ा चैलेंज है। लेकिन इस वक्त एक ऐसे दौर से गुजर रहे हैं जिसको ये रिस्ट्रक्चरिंग होनी है कहीं ना कहीं जाकर, तो वो उससे हम डेफिनेटली कर रहे हैं। एंड आई बिलीव कि सारी जड़ जो है वो ये न्यू लिबरल की आइडियोलॉजी है जो हम पे थोपी गई है या जिसको हमने अडॉप्ट किया है स्ट्रक्चरल चेंजेस के हवाले से, और वो ये सारे प्रेशर जो है हमारे लिए बिल्ट अप कर रही है।
बहुत शुक्रिया रियाज एंडी साहब हमें ज्वाइन करने के लिए और हमें तफसील बताने के लिए। मईशत अच्छे हाल में नहीं है और लोगों को महंगाई की लहर बर्दाश्त करना पड़ रही है, और अब ये तो ऐसा लगता है कि रोज़ इस बारे में खबरें आती हैं महंगाई की और उस पर तबसरे किए जाते हैं। अब आखिर में बात करते हैं क्रिकेट की। इंग्लैंड ने इतवार को वर्ल्ड कप के अहम मैच में भारत को शिकस्त दी, जिसके बाद उसके सेमीफाइनल खेलने के इम्कान बढ़ गए हैं और पाकिस्तान के इम्कान कुछ कम हुए हैं। बाज तजियाकारों ने, जिनमें साबिक भारतीय क्रिकेटर भी शामिल हैं, भारत की शिकस्त पर शकूक का इजहार किया है और उनका कहना है कि भारतीय टीम ने मैच जीतने की कोशिश ही नहीं की। इस बारे में बात करते हैं इंग्लैंड में वर्ल्ड कप कवर करने वाले सीनियर साफी ब्रॉडकास्टर और मुबसिर शाहिद अख्तर हाशमी से। हाशमी साहब, इंग्लैंड के मीडिया और वहां मौजूद मुबसरीन ने क्या तबसरा किया है कल इंग्लैंड की जीत पे और भारत की शिकस्त पे?
देखिए मुबसिर, जब कॉमेंट्री चल रही थी और भारत चेस कर रहा था आखिरी 10-15 ओवर में, उन्हें एक ऐसा टारगेट चाहिए था जिसके लिए भारत बनाने के लिए जिसको मशहूर है, हार्दिक पांड्या, महेंद्र सिंह धोनी, केदार जाधव, इस तरह के बैट्समैन बैटिंग कर रहे थे, लेकिन उन्होंने वो इंटेंट शो नहीं किया जिससे लगता कि वो ये टारगेट हासिल करना चाहते हैं। वो करीब करीब ला के कि उनका नेट रन रेट भी ना बिगड़े और इंग्लैंड जीत भी जाए, तो उससे तासुर ये मिला कि जैसे उन्होंने जीतने की कोशिश नहीं की। हालांकि इंटरनेशनल क्रिकेट में कोई भी टीम नहीं चाहेगी कि वो अपना मैच हारे, इसलिए कि वो खुद भी फंस सकते हैं। उनके दो मैच हो के रिलेटिवली आसान है श्रीलंका और बांग्लादेश से, लेकिन अगर वो दोनों मैच हार गए तो उनकी भी गोट फंस सकती है। वो कहते हैं ना कि मोहब्बत और जंग में सब कुछ जायज है, इसीलिए इंटरनेशनल क्रिकेट में भी ये जायज हो गया कि भारत ने अपनी मर्जी से अपना मैच खेला और तासुर ये दिया कि जैसे वो जीतना ही नहीं चाहते थे तो इंग्लैंड की हेल्प हो गई, बाकी दो टीमें बांग्लादेश और पाकिस्तान उनके लिए ये बड़ा मुश्किल हो गया।
जी, तो क्या आईसीसी किसी मशकूक मैच की तहकीकात कराती है या कोई उसे दरखास्त करे तो इस बारे में तवज्जो देती है?
यकीनन दरखास्त होनी चाहिए, मेरे तो हिसाब से पाकिस्तान क्रिकेट बोर्ड को दरखास्त देनी चाहिए कि हमें इस मैच की सेहत के ऊपर, इस मैच की क्रेडिबिलिटी के ऊपर शक है, जानबूझ करके मैच हारा गया है या जैसा भी तासुर दिया गया, तो पाकिस्तान क्रिकेट बोर्ड को यकीनन इसके ऊपर उठना चाहिए। लेकिन आईसीसी बेसिकली जो 75% पैसा है इंटरनेशनल क्रिकेट का वो भारत से आता है, तो वो इतना दबाव लेती है। आईसीसी को कुछ साथियों ने ईमेल्स भी की थी पूछने के लिए कि उनका इसके ऊपर क्या कमेंट है, लेकिन उन्होंने अभी तक जवाब नहीं दिया इसका और वो कभी भी नहीं मानेंगे। तो यकीनन मेरे हिसाब से पाकिस्तान क्रिकेट बोर्ड को आला सतह पर इस मामले को उठाना चाहिए।
अब पाकिस्तान के सेमीफाइनल खेलने के क्या इम्कान आते हैं?
देखिए, एक सिंपल इम्कान ये है कि आप बांग्लादेश को हराएं और इंग्लैंड जो है वो हार जाए न्यूजीलैंड से अपना मैच, इंग्लैंड जो है 10 पॉइंट से ही रहेगा और पाकिस्तान 11 पॉइंट के साथ क्वालिफाई कर जाएगा। और दूसरा जो सिनेरियो वो जरा मुश्किल है, इसलिए पाकिस्तान का जो नेट रन रेट है वो बहुत ही वीक है। अगर न्यूजीलैंड हारता है तो फिर न्यूजीलैंड नेट रन रेट से आगे हमारे और न्यूजीलैंड के पॉइंट बराबर हो जाते हैं, तो कोई इन द विसिनिटी ऑफ 220 रन न्यूजीलैंड हारे और पाकिस्तान उतने ही तकरीबन फर्क से बांग्लादेश को शिकस्त दे। क्रिकेट में कोई भी चीज नामुमकिन नहीं होती। मेरे बहुत से दोस्त ट्विटर पर और इधर उधर ये कह रहे हैं कि इम्पॉसिबल है, इम्पॉसिबल कोई भी चीज नहीं होती। अगर इंग्लैंड 380-390 रन बनाए और 100 रन पर न्यूजीलैंड को आउट कर दे और इसी तरह पाकिस्तान भी करे, तो कोई चीज क्रिकेट में इम्पॉसिबल नहीं होती, लेकिन अनलाइकली जरूर है।
ठीक है, तो अगर पाकिस्तान क्वालिफाई कर सका, जाहिर है सबकी उम्मीदें यही है, तो फिर क्या कुछ हम पॉइंट से अंदाजा लगा सकते हैं कि हमारा मैच क्या किससे होगा? क्या सेमीफाइनल भारत से होगा या ऑस्ट्रेलिया से होगा, कुछ अंदाजा लगा सकते हैं?
अभी तक तो मुबशिर बाजार यही लग रहा है कि ऑस्ट्रेलिया से होगा। पहले उम्मीद लोगों को यही हो रही थी कि मैनचेस्टर में उसी ग्राउंड पर जहां भारत ने लीग मैच में पाकिस्तान को हराया था वहीं पर सेमीफाइनल होगा कि इंडिया टॉप करेगी, लेकिन इंडिया इंग्लैंड से हारने के बाद हो सकता है उन्होंने टॉप होना भी अवॉइड करना चाहा हो और अब ऑस्ट्रेलिया टॉप करती नजर आ रही है, इसलिए उनका आखिरी मैच साउथ अफ्रीका से है जो बहुत ही इस टूर्नामेंट में बड़ी बुरी उन्होंने कारकर्दगी दिखाई। अगेन क्रिकेट में कुछ भी हो सकता है, ऑस्ट्रेलिया हार भी सकता है और बजाय तो लग रहा है कि वो 16 पॉइंट्स के साथ टॉप करेंगे और जो भी चौथे नंबर पर टीम आएगी उनका उनसे मैच होगा।
अच्छा, पाकिस्तान का आखिरी मैच बचा है जुम्मे को जो बांग्लादेश से। अब हमें 99 का वर्ल्ड कप याद है, उसमें पाकिस्तान और बांग्लादेश का मैच था जो जाहिर बांग्लादेश बिल्कुल नई टीम थी, पहली बार वो खेल रही थी, लेकिन पाकिस्तान बांग्लादेश से हार गया था, तो वो यादें बरकरार हैं और क्या पाकिस्तान इस मैच को जीतने के लिए कोशिश कर रहा है, क्या तैयारी?
यकीनन उसकी याद भी सताएगी, दबाव भी होगा पाकिस्तान टीम पे, तो नेट रन रेट बढ़ाने का, दूसरे इस चीज का भी कि बांग्लादेश पिछले 3-4 साल से बहुत अच्छी कारकर्दगी दिखा रहा है। 2015 वर्ल्ड कप के बाद से जो 4 मैच बांग्लादेश से पाकिस्तान की हो, चारों मैच बांग्लादेश जीता है। हम 3-0 2015 में बांग्लादेश में जाके हारे थे और उसके बाद एक दफा एशिया कप में हारे जिसकी वजह से हम फाइनल में नहीं पहुंच सके, तो सारे दबाव होंगे। अब देखें इस दबाव से पाकिस्तान की टीम किस तरह निकलती है। 3 जुलाई को जब चेस्टरली स्ट्रीट में इंग्लैंड और न्यूजीलैंड का मैच होगा तो उससे सारी सूरत हाल वाजे हो जाएगी। इंग्लैंड की अगर खुदा ना करे कामयाबी हो गई तो कहानी तकरीबन खत्म हो जाएगी।
ठीक है, शाहिद अख्तर हाशमी साहब ने हमें ज्वाइन किया इंग्लैंड से, बहुत शुक्रिया आपका। सूरत हाल आपने बताया कि वर्ल्ड कप में क्या है, हम सबकी तो ख्वाहिश यही है कि पाकिस्तान मैच अपना जीते बांग्लादेश के खिलाफ और इंग्लैंड, जाहिर है किसी टीम के हार के लिए तो बात नहीं करनी चाहिए, लेकिन अगर इंग्लैंड हारेगा तो ही पाकिस्तान सेमीफाइनल खेलेगा। इंग्लैंड और न्यूजीलैंड का मैच है पाकिस्तान और बांग्लादेश के मैच से पहले, अगर इंग्लैंड वो मैच हार गया और पाकिस्तान बांग्लादेश से जीत गया तो पाकिस्तान सेमीफाइनल खेलेगा, लेकिन अगर इंग्लैंड न्यूजीलैंड को हराने में कामयाब हो गया तो फिर पाकिस्तान और बांग्लादेश का मैच गैर अहम हो जाएगा, वो एक रस्मी कार्रवाई रह जाएगी और इसका मतलब होगा कि इंग्लैंड, न्यूजीलैंड, ऑस्ट्रेलिया और भारत चारों वर्ल्ड कप के सेमीफाइनल खेलेंगे। इसी के साथ हमारे प्रोग्राम के वक्त अब ख़त्म हुआ है। मुबशिर अली जैदी को इजाज़त दीजिए, हमारी प्रोड्यूसर थी सादिया ज़ेब रांझा और कंट्रोल रूम इंजीनियर थे पैट्रिक डिया।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। We'll be right back.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
اتوار کے روز ڈونلڈ ٹرمپ امریکہ کے ایسے پہلے صدر بن گئے جنہوں نے اپنی مدت صدارت کے دوران شمالی کوریا کا دورہ کیا اور غیر فوجی علاقے میں شمالی کوریا کے لیڈر کم جونگ ان کے ساتھ ایک میٹنگ کے دوران سرحد کے اس پار قدم رکھا. اس سربراہ ملاقات میں جو پہلے سے کسی پروگرام کے بغیر ہوئی, ٹرمپ نے کہا کہ وہ کام کی سطح پر مذاکرات بحال کرنے پر متفق ہو گئے ہیں جو التوا میں پڑ گئے تھے. صدر ٹرمپ اور شمالی کوریا کے لیڈر کم جونگ ان کے درمیان ہونے والی تیسری سربراہ ملاقات کا خیر مقدم بھی کیا جا رہا ہے اور اس پر بعض حلقوں کی جانب سے تنقید کا سلسلہ بھی جاری ہے. سلاتیسا ہوک کی رپورٹ کے ساتھ شبیر چیلانی.
جنوبی کوریا میں بہت سے افراد نے اپنے شمالی کوریائی ہمسایوں کے ساتھ زندگی بھر کی کشیدگی کی زندگی گزاری ہے, جس کی وجہ شمالی کوریا کے جوہری تجربات ہیں. اس دوران خاندان تقسیم ہو کر رہ گئے اور انہیں مستقبل میں زیادہ بڑے خطرات کا دھڑکا لگا رہا. یوں ایسی کوئی بھی پیش رفت جس سے مستقل امن کے اشارے ملتے ہوں لوگوں میں امید جگانے کا سبب بنتی ہے. جنوبی کوریا کے ایک شہری چو سانگ ہی کا کہنا ہے,
Even though this meeting was not official but a surprising one, we're welcoming it. I hope the denuclearization on the Korean Peninsula will be achieved.
اگرچہ یہ باقاعدہ سرکاری ملاقات نہیں تھی, تاہم یہ حیران کن تھی. ہم اس کا خیر مقدم کر رہے ہیں. مجھے امید ہے کہ ہم جزیرہ نما کوریا کو جوہری ہتھیاروں سے پاک کرنے کا مقصد حاصل کر پائیں گے اور ہم منقسم کوریا کو ایک بار پھر متحد کرنے کے لیے اس پیش رفت سے فائدہ اٹھا سکیں گے. تاہم جنوبی کوریا کے کچھ لوگوں کا خیال ہے کہ امریکی مداخلت دونوں کوریاؤں کے درمیان مفاہمت اور اتحاد کو مزید تاخیر میں ڈال دے گی. کوریا کی ایک خاتون ہو وینگ یونگ می کہتی ہیں,
I think North and South Korea should stop paying attention to the United States and solve the problems which we can solve.
وہ کہتی ہیں, میرا خیال ہے شمالی اور جنوبی کوریا کو امریکہ پر توجہ دینا چھوڑ دینا چاہیے اور ہمیں خود ہی اپنے مسائل حل کرنے چاہیے. ناقدین اس ملاقات کو ایک ایسا سیاسی حربہ قرار دیتے ہیں جس میں کوئی حقیقی مقصد شامل نہیں ہے. جنوبی کوریا کے ایک تاجر چوئی ینگ چول کا کہنا ہے,
I think the meeting is a one-time event for Trump's re-election and I think President Moon is trying to take advantage of this meeting.
میرے خیال میں یہ ملاقات صدر ٹرمپ کے دوبارہ صدر منتخب ہونے کی کوشش کے حوالے سے بس ایک ملاقات تھی اور میں سمجھتا ہوں کہ صدر مون جائے ان اس ملاقات کا فائدہ اٹھانے کی کوشش کر رہے ہیں. امریکہ میں صدارتی امیدوار برنی سینڈرز نے اے بی سی کو انٹرویو دیتے ہوئے کہا کہ امریکہ کو حقیقی سفارتکاری کی ضرورت ہے. ان کا کہنا تھا,
I have no problem with him sitting down with Kim Jong-un in North Korea or any place else.
میرے لیے یہ کوئی مسئلہ نہیں کہ وہ کم جونگ ان کے ساتھ شمالی کوریا میں یا کسی اور جگہ ملاقات کرے, لیکن میں یہ نہیں چاہتا کہ یہ صرف فوٹو کھنچوانے کا موقع ہی رہے. دنیا بھر کے میڈیا کی اس پر پوری توجہ رہی, لہذا کل کیا ہوگا اور پھر بعد میں کیا ہوگا یہ جاننا ضروری ہے. تاہم ڈیموکریٹک پارٹی سے تعلق رکھنے والے صدارتی امیدوار جولین کاسترو کا کہنا ہے کہ اس ملاقات کا فائدہ صرف کنگ جونگ ان کو ہوا ہے. وہ کہتے ہیں,
The cost to the United States and to our allies is that he's raising the profile, growing the strength of a...
امریکہ اور اس کے اتحادیوں کے لیے یہ ملاقات ایک عامر کا قد بڑھانے کے مترادف ہے. امریکہ اور دنیا کے دیگر خطوں میں بہت سے لوگ قیام امن کی خاطر کسی بھی پیش رفت کا خیر مقدم کرتے ہیں. ان میں پوپ فرانسس بھی شامل ہیں. وہ کہتے ہیں,
نیلے اولٹیمے اورے,
گزشتہ چند گھنٹوں کے دوران ہم نے ملاقات کی ایک اچھی مثال دیکھی. میں اس میں اہم کردار ادا کرنے والوں کو سلام پیش کرتا ہوں اور دعا کرتا ہوں کہ یہ اہم جذبہ قیام امن کی راہ کا سنگ میل ثابت ہو, نہ صرف جزیرہ نما کوریا میں بلکہ تمام دنیا میں. صدر ٹرمپ اتوار کے روز شمالی کوریا میں قدم رکھنے والے امریکہ کے پہلے صدر بن گئے. ملاقات کے بعد انہوں نے اعلان کیا کہ امریکہ اور شمالی کوریا کے درمیان تعطل کا شکار ہونے والے مذاکرات اب دوبارہ شروع ہوں گے. شبیر جلانی, وائس آف امریکہ, واشنگٹن.
یہ وائس آف امریکہ واشنگٹن ہے.
صدائے جہاں, وائس آف امریکہ اور ریڈیو نیوز نیٹورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے, رائے دیجیے. ای میل ایڈریس آپ کو بتاتے ہیں, sejradio@voanews.com, اور خط لکھنے کے لیے ہمارا پتہ ہے, پروگرام صدائے جہاں, پوسٹ باکس 1399, اسلام آباد.